नमस्कार, कार्यक्रम अन्तरसंवादबाट म बाबुराम तिमिल सिन्हा। प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा झण्डै दुई तिहाई बहुमतको नजिक पुगी सरकार गठन भइसकेपछि देशमा राजनीतिक स्थिरता र प्रभावकारी शासनप्रति जनअपेक्षा उल्लेखनीय रूपमा बढ़ेको छ। विगत वर्षहरूमा सरकारको बारम्बार परिवर्तन, गठबन्धनको अस्थिरता तथा नीति कार्यान्वयनमा देखिएको ढिलाइका कारण राज्य संयन्त्रले अपेक्षित गतिमा काम गर्न सकेको थिएन। यसपटक नीति निर्माण, कानून निर्माण तथा कार्यान्वयनमा गति आउने विश्वास गरिएको छ। नेपालको संविधान जारी भएको एक दशक भन्दा बढ़ी भइसक्दा पनि अझै आवश्यक ऐन कानूनहरू निर्माण हुन बाँकी रहेका छन्। कतिपय ऐनहरू संविधानसँग अनुकूल नरहेको भन्दै संशोधनको आवश्यकता पनि औल्याइएको छ। यसको प्रत्यक्ष प्रभाव सार्वजनिक सेवा प्रवाह, प्रशासनिक कार्यक्षमता तथा नागरिक अधिकारको प्रत्याभूतिमाथि परेको पाइन्छ। यसै सन्दर्भमा संसदको भूमिका अत्यन्तै महत्वपूर्ण ठानिएको छ। संसद केवल कानून निर्माण गर्ने निकाय मात्र नभई सरकारलाई उत्तरदायी बनाउने प्रमुख लोकतान्त्रिक संयन्त्र पनि हो। विशेष गरी मिनी संसदका रूपमा चिनिने संसदीय समितिहरूले विधेयकको गहिरो अध्ययन, निगरानी तथा कार्यान्वयनको मूल्यांकनमा महत्वपूर्ण भूमिका खेल्ने गर्दछन्। विगतमा यी समितिहरूको प्रभावकारितामाथि पनि प्रश्न उठ्ने गरेको थियो। आजको अन्तरसंवादमा हामीले संसदीय प्रभावकारिताबारे केन्द्रित भएर संसद सचिवालयका पूर्व महासचिव सूर्य किरण गुरूङसँग कुराकानी गर्दैछौ। स्वागत छ यहाँलाई कार्यक्रम अन्तरसंवादमा। यसपटक एउटा पार्टीले झण्डै दुई तिहाई नजिकको बहुमत हासिल गरेर अहिले अब सरकार गठन पनि भइसकेको छ राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट। त्यसै गरी संसदीय स्थायित्वको पनि अहिले अपेक्षा गरिएको थियो। विगतमा राजनीतिक दलहरूले एउटै दलले धेरै मत ल्याउन नसक्दा, धेरै सीट जित्न नसक्दा सरकारदेखि संसद दुवै ठाउँमा अस्थिरता देखिएको थियो। यसपटक संसदीय स्थिरताको अपेक्षा गर्न सकिने ठाउँहरू के कति देख्नुहुन्छ? यहाँले संसदीय स्थिरताको सवालमा के भन्न सकिन्छ? मैले हाम्रो कुराकानीको शुरूआत यही प्रश्नबाट गरे।
होइन, यो पटकको आम निर्वाचनबाट चाहिँ कसो भन्दाखेरि धेरै राम्रो चाहिँ सकारात्मक परिणाम आएको छ। किन भन्दाखेरि एउटै पार्टीले चाहिँ झण्डै झण्डै विजयी बहुमत प्राप्त गरेको अवस्थामा अब उहाँहरूलाई चाहिँ भन्नु नि, अब संविधानका विभिन्न धाराहरू कार्यान्वयन गर्ने, सरकारलाई प्रभावकारी ढङ्गले अगाडि बढाउने एवं प्रकारले चाहिँ भनौँ नि सरकारका नीति तथा कार्यक्रममाथि चाहिँ अनुगमन गर्ने, मूल्याङ्कन गर्ने राम्रो मौका प्राप्त भएको छ। साथसाथै भनौँ नि अब धेरै मानिन्य सांसदहरू चाहिँ अहिले युवा अवस्थामा हुनुहुन्छ। उहाँहरूले भनौँ नि अब पढाइको हिसाबले पनि उहाँहरूले आफ्नो क्षेत्रमा राम्रो काम गर्नुभएको मैले बुझेको छु। त्यसले गर्दाखेरि उहाँहरूलाई चाहिँ अहिले राम्रो मौका प्राप्त भएको छ र यो मौकाको उहाँहरूले सदुपयोग गर्नुपर्ने हुन्छ।
संविधान जारी भएको 10 वर्ष 7 महिनाको अवधि पूरा भएको छ। हामी संघीयता कार्यान्वयनकै चरणमा छौं। संघीयता कार्यान्वयनकै चरणमा रहँदाखेरि स्थानीय तह, प्रदेश र संघीय सरकार सञ्चालन सम्मका कानूनहरू निर्माण गर्नुपर्नेछ। अनि संविधानमा जुन साझा अधिकार सूचीहरू राखिएका छन् ती अधिकारहरूको अब बाँडफाँड भनौं अथवा अधिकार क्षेत्रका कुराहरू तोक्ने लगायतका अन्य विषयहरू पनि रहेका छन्। यस हिसाबले अब संघीयता कार्यान्वयनका लागि आवश्यक कानून निर्माणमा संसदले कस्तो भूमिका निर्वाह गर्नुपर्छ? एक दशक भइसकेको छ संविधान जारी भएको, कार्यान्वयनको गति केही सुस्त भएको हो कि विगतको राजनीतिक अन्योलताले भन्ने लगायतका प्रश्नहरू पनि छन्। यी प्रश्नलाई अबको कानून बनाउने थलो संसदले कसरी चिर्नुपर्छ? यसमा अब मस्यौदा गर्न सरकारको पनि भूमिका हुने हुँदा सरकार र संसदले यो कानूनको अभाव अब कसरी गर्नुपर्छ?
होइन, एउटा त यहाँले भन्नुभयो जस्तै धेरै कानूनहरू चाहिँ निर्माण गर्नु बाँकी नै छ अहिलेको संविधान बमोजिम। अर्को कुरो मैले के देखेँ भन्दाखेरि, विगतको अनुभव अनुसार हामीहरू संघीयतामा गए तापनि हामीले प्रादेशिक सरकारलाई, स्थानीय सरकारलाई जुन चाहिँ संविधान अनुसार चाहिँ अधिकार प्रत्यार्जन गरिएको छ ती अधिकार कागजमै सीमित रहे। व्यवहारमा हामीहरूले चाहिँ भनौँ नि प्रदेश तथा स्थानीय निकायहरूलाई जुन अधिकार दिनुपर्ने थियो त्यो अधिकार पनि दिएनौँ, र केन्द्रबाट चाहिँ तपाईँको चाहिँ भन्यो नि उहाँहरूको काम कारवाहीप्रति सहयोग पनि भएन, हस्तक्षेप बदला हुने कार्यहरू भए। त्यसले गर्दाखेरि प्रदेश सरकार एवं स्थानीय सरकारहरूले प्रभावकारी ढङ्गले चाहिँ काम गर्न सकेन। मलाई लाग्छ अहिले आउने सरकारले चाहिँ जुन संविधानले प्रदत्त गरेको अधिकार छ त प्रदेश एवं स्थानीय निकायहरूलाई त्यो अधिकार उहाँहरूलाई प्रदान गर्नुपर्छ र उहाँहरूले हस्तक्षेप होइन कि निगरानी राख्ने ताकि उहाँहरूले चाहिँ त्यो भन्दा त्यो अधिकारको दुरुपयोग नगरोस् है अनियमित काम नगरोस् त्यसमा चाहिँ निगरानी केन्द्रले राख्नुपर्छ अन्यथा पूर्ण रूपले चाहिँ भनौँ नि प्रदेश सरकार र स्थानीय सरकारलाई उहाँहरूले अधिकार प्रदान गरेको खण्डमा निश्चय पनि भनौँ नि जुन संविधानले कल्पना गरे अनुसारको चाहिँ कामकाज रह्यो त्यो चाहिँ भनौँ नि प्रभावकारी ढङ्गले अगाडि बढ्ने म दिँदैछु।
कानून निर्माणमा विगतदेखि नै केही अल्झनहरू पनि देखिँदै आएका छन्। अब खास गरी विगतमा कुरा गर्ने हो भने विगतको कुरा गर्ने हो भने नागरिकता सम्बन्धी कानून बन्न नि लामो समय लाग्यो। संविधान सभाबाट रूपान्तरित व्यवस्थापिकाले नै निजामती सम्बन्धी कानून बनाएर संक्रमणकालीन व्यवस्थापन गर्ने कुराको परिकल्पना संविधानमा नै गरिएको थियो। तथापि 2072 असोज 3 संविधान जारी भइसकेपछि अहिले अघि मैले झण्डै 10 वर्षभन्दा बढ़ी संविधान जारी भएको यो अवधि पनि भइसकेको छ। यस बीचमा निजामती ऐन लगायत कतिपय संवैधानिक आयोगका ऐनहरू पनि परिमार्जन हुन सकेका छैनन् संविधान अनुकूल। यस्ता किसिमका अल्झनहरूलाई अब कसरी चिरेर अगाडि बढ़नुपर्छ त हिजोको विगतलाई हेर्ने हो भने त एउटै कानून बनाउन पनि झण्डै दशक लगाएको उदाहरणहरू पनि देखिएका छन्। यस्ता अल्झनहरूलाई कसरी हटाउन सकिन्छ अब यसअघि नै हामीले कुराकानी गर्दा पनि एउटै दलको संसदमा एउटा प्रभावकारी भूमिका र उपस्थिति पनि रहने देखिएको छ।
विगतमा चाहिँ कसो रह्यो भन्दाखेरि यो गठबन्धन सरकारहरू धेरै बने अब उनीहरूको चाहिँ स्वार्थ एकअर्कासँग नमिल्ने बित्तिकै विधेयकहरू निर्माणमा चाहिँ उहाँहरूको चाहिँ स्वार्थबाजी नै हुनाले जस्तै भनौँ नागरिकता सम्बन्धी विधेयकमा ठुलो विवाद भयो एवं प्रकारले निजामती सेवा सम्बन्धी जुन विधेयक थियो त्यसमा त समितिले एउटा पारित गर्यो सदनमा तपाईँको अर्कै प्रतिवेदन गयो है ती प्रकारका चाहिँ भनौँ नि त्यो स्वार्थ समूहहरूको आपसमा चाहिँ मेलमिलाप नभएको हुनाले सबै परिणामहरू आए। अब अहिले त्यो अवस्था रहँदैन किन भन्दाखेरि एउटै दलको चाहिँ झन्डै झन्डै 2 बहुमत छ त्यसले गर्दाखेरि चाहिँ भनौँ नि उहाँहरूले चाहेको खण्डमा यसलाई चाहिँ भनौँ नि उहाँहरूले प्रभावकारी ढङ्गले आफ्नो कामकाज अगाडि बढाउन सक्नुहुन्छ।
संसदको प्रभावकारी भूमिका पनि रहँदै आएको छ। अब सरकारलाई प्रभावकारी र उत्तरदायी बनाउन पनि संसदको भूमिका रहने गर्दछ। त्यसै गरी संसदीय समितिहरूले पनि सरकारलाई निगरानी गर्ने गर्दछन्। अब विगतको दृष्टान्त हेर्ने हो भने खास गरी केही राजनीतिक दलका शीर्ष नेताको भूमिका नै संसद र सरकार सञ्चालनमा प्रभावकारी देखिन्थ्यो। अब सामूहिकताको अभ्यासका कुराहरू पनि विगतदेखि नै उठिरहेका छन् किनभने संसद भनेको धेरै जनप्रतिनिधिहरूको थलो पनि हो र सामूहिकताकै अभ्यासबाट प्रभावकारी ढंगबाट संसद सञ्चालन गर्नुपर्छ र सरकारलाई संसदप्रति उत्तरदायी बनाउनुपर्छ भन्ने किसिमका प्रश्नहरू विगतदेखि नै रहिआएका छन्। सुशासन कायम गर्न यस्ता मानक पनि महत्वपूर्ण हुने गर्दछन् भनिन्छ। यसलाई कसरी हेर्न सकिएला?
होइन अहिलेको चाहिँ भनौँ नि अब हुन त अहिले नै हामीले मूल्याङ्कन गर्ने समय भएको छैन अहिले सरकारको कामकाजहरूलाई भर्खरै भनौँ नि अब 2 हप्ता जति भयो उहाँहरूले आफ्नो कामको छानी गर्नुभएको तर जे जस्तो कार्यहरू उहाँहरूले गर्नु भइरहेको छ र अहिलेको सरकारले गरिरहेको छ त्यो चाहिँ ठिक दिशातिर चाहिँ निर्देशित छ जस्तो मलाई लाग्छ। जस्तो हिजो मात्रै भनौँ नि अब प्रतिनिधि सभाले आफ्नो समितिहरू सबै गठन गरिसक्यो केवल अब भनौँ नि अब तपाईँको सभापतिहरू चाहिँ निर्वाचित गर्न बाँकी छ र सभापति निर्वाचित हुने बित्तिकै तपाईँको चाहिँ भनौँ नि त्यो समितिहरूले नै आफ्नो कार्यक्षेत्रभित्रका कार्यहरू प्रभावकारी ढङ्गले अगाडि बढाउने चाहिँ आशा गरेको छु। 7-8 दिनको अवधिमा प्रतिनिधि सभाहरूले भनौँ नि यति चाँडै आफ्नो समितिहरू गठन गर्नु होइन कुनै पनि प्रकारको चाहिँ वाद विवाद नआउनु त्यो चाहिँ निकै भनौँ नि प्रेरणाजनक कार्य नै हो। त्यसले गर्दाखेरि आगामी दिनमा चाहिँ यी समितिहरूले आफूलाई निर्देशित जुन कार्यक्षेत्र छ त्यसमा रहेर चाहिँ उहाँहरूले प्रभावकारी ढङ्गले आफ्नो कार्य सम्पादन गर्नुहुन्छ जस्तो मलाई लाग्दछ। किन भन्दाखेरि अब कुनै पनि विषयवस्तु चाहिँ पूर्ण सदनमा चाहिँ छलफल गर्न त्यति व्यवहारिक पनि हुँदैन समय पनि त्यति उहाँहरूलाई प्राप्त हुँदैन। त्यसले गर्दाखेरि जुन समितिहरू जुन चाँडो गठन गर्नुभयो उहाँहरूले किन भन्दाखेरि समितिमा उहाँहरूले आफ्नो समय लिएर विस्तार साथ पूर्ण रूपमा छलफल गर्न सक्नुहुन्छ, त्यसमा उहाँहरूले विषयका विज्ञहरूलाई बोलाउन सक्ने, सम्बन्धित निकायका पदाधिकारीहरूलाई बोलाएर चाहिँ उहाँहरूलाई प्रश्न गर्ने, उहाँहरूको जिज्ञासाहरू राख्न सक्नुहुन्छ। त्यसले गर्दाखेरि समिति जुन चाँडै गठन भयो त्यसबाट चाहिँ म धेरै नै उत्साहित छु।
यहाँले भने जस्तै अब विगतमा राजनीतिक भागभण्डाले नै महत्वपूर्ण स्थान पाउने गर्दथ्यो, तर यसपटक त्यस्तो देखिएको छैन। संसदीय समितिमा हुने राजनीतिक भागभण्डाले विगतमा प्रभावकारी कानून निर्माण पनि हुन सकेन भन्ने टिप्पणीहरू पनि हुने गर्दथ्यो, र त्यसै गरी राजनीतिक दलहरूको स्वार्थका कारणले ऐन कानून निर्माणमा पनि अल्झन अप्ठ्यारो आएका अवस्थाहरू पनि हामीले विगतमा भोगेको अवस्था रह्यो। यसरी संसदीय समितिलाई अब प्रभावकारी ढंगले अगाडि बढाउनलाई के कुराहरूलाई प्राथमिकता दिएर अगाडि बढ्नुपर्छ? यहाँले भन्नुभयो कि अब सबै कुराहरू संसदमा नै छलफल गर्न पनि पर्याप्त हुँदैन, संसदीय समितिमा गहिरो गहन छलफल हुनुपर्छ, अब त्यसमा विषय विज्ञता भएका व्यक्तिदेखि मस्यौदा निर्माणदेखि नै सहभागी हुनेदेखि लिएर त्यसको प्रभावकारिताका सम्मका प्रश्नहरू हुन्छन् होला। राजनीतिक भागभण्डाबाट धेरै टाढा रहेर संसदीय समितिहरूले प्रभावकारी रूपमा कार्य सम्पादन गर्न के कस्तो प्राथमिकता दिनुपर्छ जस्तो यहाँलाई लाग्छ?
होइन, अब चाहिँ भन्नुहोस्, अब विधेयक चाहिँ भनौँ तपाईँको प्राय जस्तो चाहिँ सरकारले नै प्रस्तुत गर्ने हो है। यद्यपि भनौँ नि अब हामीलाई चाहिँ गैर सरकारी विधेयक पनि प्रस्तुत गर्ने अधिकार चाहिँ भनौँ संविधानले दिएको छ, तर के भन्दाखेरि प्राय जसो अहिलेसम्म भनौँ नि गैर सरकारी विधेयक जम्मा चाहिँ 3 मात्रै पारित भएका छन् है। हाम्रो 1948 संसदीय इतिहासलाई हामीले हेर्ने हो भने त्यसले गर्दाखेरि अब सरकारका नीति तथा कार्यक्रमहरू भए, मन्त्रालयले गरेका काम कारवाहीहरू भए, एवं प्रकारले सरकारले प्रस्तुत गरेका विधेयकहरू भए, त्यसको चाहिँ मिहिन ढङ्गले चाहिँ संसदीय समितिमा छलफल गर्ने। पहिला चाहिँ भनौँ के हुन्थ्यो भन्दाखेरि विभिन्न दलहरू मिलेर चाहिँ गठबन्धनको सरकार गठन हुन्थ्यो, र त्यहाँ चाहिँ उहाँहरूको आफ्नो चाहिँ स्वार्थहरू बाजिन्थ्यो। त्यसले गर्दाखेरि गिभ एन्ड टेक भन्छौँ नि हामीहरू, लेनदेनको चाहिँ त्यहाँ कुराकानी आउँथ्यो। त्यसले गर्दाखेरि जुन रूपमा विधेयक चाहिँ पारित हुनुपर्ने हो त्यो रूपले विधेयक पनि पारित हुन्थेन, अर्थात् भनौँ नि स्वार्थ समूहहरू हावी हुन्थ्यो त्यसमा, तर अब त्यो अवस्था रहेन अहिले है। त्यसले गर्दाखेरि चाहिँ अहिलेको चाहिँ भनौँ नि अब एक त युवा पुस्ता हुनुहुन्छ, पढे लेखेका चाहिँ भनौँ सांसदहरू आउनुभएको छ, त्यसले गर्दाखेरि उहाँहरू चाहिँ आफ्नो काम देखाउने चाहिँ र आफ्नो क्षमता प्रदर्शन गर्ने मौका पनि उहाँहरूलाई प्राप्त भएको छ, र त्यसले गर्दाखेरि मलाई लाग्छ यो समितिहरू पनि धेरै नै प्रभावकारी ढङ्गले अगाडि बढ्छ, र स्वार्थ समूहहरू चाहिँ तपाईँहरूको तिनीहरूको उपस्थिति त्यहाँ रहेन नै भन्ने पनि हुन्छ अहिले।
हामी कुराकानीकै क्रममा रहेका छौं। आजको अन्तरसंवादमा हामीले संसदीय प्रभावकारिताबारे केन्द्रित भएर संघीय संसद सचिवालयका पूर्व महासचिव सूर्य किरण गुरूङसँग कुराकानी गरिरहेका छौं। हुन्छ, हाम्रो कुराकानीको क्रमलाई थप अगाडि बढ़ाउ। कतिपयले अहिले के पनि भनिरहनु भएको छ भने एउटै राजनीतिक दल बलियो रहेको छ, यसकारणले संसद र सरकारमा केही असर पर्ने हो कि, संसदले सरकारलाई प्रभावकारी रूपले उत्तरदायी बनाउन नसक्ने हो कि भन्ने लगायतका टीका टिप्पणी र आलोचना भइरहेको पनि सुनिन्छ। हुन त विगतमा धेरै दलहरूले भनौं अथवा दुई वा दुई भन्दा बढ़ी दलहरू मिलेर सरकार गठन हुँदा त्यहाँ यहाँले हामीले अघि चर्चा गरे जस्तै राजनीतिक भागभण्डका विषय हुन्थे, शक्ति पृथकीकरण नियन्त्रण र सन्तुलनको सिद्धान्त अनुरूप नजाने हो कि, उचित शक्तिको उचित प्रयोग नहुने हो कि भन्ने कही कतै आशंकाहरू पनि पैदा भएका छन् भनेर टिप्पणी भइरहेको सन्दर्भलाई कसरी हेर्न सकिएला?
अनि यसमा चाहिँ भनौँ अब आशंका गर्नेहरू त आशंका गर्नुहुन्छ, तर पनि सरकारको काम कारवाहीको चाहिँ भनौँ नि केही पूर्व संकेतहरू प्राप्त भएका छन्। जस्तै भनौँ नि अब तपाईँको उपसभाको निर्वाचन त्यति विवादित भएन, सहज ढङ्गले चाहिँ त्यो कार्यान्वयन भयो, एवं प्रकारले भनौँ नि हालसालै एकजना मन्त्रीको चाहिँ निजी स्वार्थ गासीको विषयमा पनि सरकारले राम्रै निर्णय लियो, उहाँको चाहिँ भन्ने आफ्नो स्वार्थ अनुसार काम गर्दाखेरि उहाँले आफ्नो पदै गुमाउनु भयो, र यी सबै कार्यहरूले के संकेत गर्दछ भन्दाखेरि अब अहिलेको सरकारको नियत चाहिँ सफा छ, उहाँहरू चाहिँ अनुशासनमा बाँधिएर काम गर्न चाहनुहुन्छ, र त्यसले गर्दाखेरि संसदलाई पनि तपाईँको संसदीय समितिलाई पनि प्रभावकारी ढङ्गले चाहिँ कार्य गर्ने वातावरण चाहिँ तयार हुँदैछ जस्तो मलाई लागिरहेको छ।
सरकारको जवाफदेहिता सुनिश्चित गर्न संसदको अब अनुगमन प्रणाली के कतिको प्रभावकारी हुन पर्ला? हुन त अनुगमन प्रणाली भन्ने बित्तिकै संसदीय समितिहरूले सरकारलाई विभिन्न किसिमका निर्देशनहरू दिन सक्छन् र त्यो निर्देशनको पालना सरकारले गर्नुपर्ने हुन्छ। तर विगतको अभ्यासलाई हेर्ने हो भने संसदीय समितिहरूले सरकारलाई निर्देशन दिने र सरकारबाट त्यस अनुसार कार्यान्वयन नभएका घटनाहरू उदाहरणहरू पनि रहेका थिए। यस्तो अवस्थामा अब कसरी अगाडि बढ्दाखेरि उपयुक्त होला? विगतबाट पाठ सिक्न सक्ने धेरै ठाउँहरू पनि रहेका छन्, विगतका अभ्यासहरूलाई सुधार गर्दै अगाडि बढ्न सकिने प्रशस्त अवसरहरू पनि रहेका छन्। यो विषयलाई यहाँले कसरी हेर्नुहुन्छ? जबकि विगतमा संसदीय समितिले निर्देशन दिने हो, सरकारले त्यसलाई कार्यान्वयन गरे पनि हुन्छ नगरे पनि हुन्छ भन्नेसम्मका टिप्पणी र आलोचनाहरू सुनिँदै आइएको थियो।
अनि त्यसमा सरकारले अब निर्देशन चाहिँ भनौँ, संसदले दिएको निर्देशन चाहिँ कार्यान्वयन गर्नुपर्ने हुन्छ, त्यो बाध्यकारी नै हो। तर त्यतिखेरको चाहिँ अवस्था हो, विगतको अवस्थालाई हामीले केलाउने हो भने एउटै विषयमा चाहिँ तपाईँको तीन चारवटा संसदीय समितिले विषय प्रवेश गर्ने, आफ्नो क्षेत्र अधिकारभित्र लिने, एवं प्रकारले भनौँ तीन चारवटा संसदीय समितिहरूले थरी थरीका चाहिँ निर्देशन चाहिँ सरकारलाई दिने होइन। त्यो गर्ने बित्तिकै सरकारलाई पनि एउटा अनियमितता हुने, कुन समितिको निर्देशनको पालना गर्ने, कुन कुन नगर्ने, किन भन्दा भिन्न भिन्न निर्देशन प्राप्त भएपछि त सरकारलाई उम्किने बाटो मिल्यो। र त्यसमा चाहिँ अब हामीले होस पुर्याउनु पर्ने के भन्दाखेरि त्यो विषय चाहिँ कुन संसदीय समितिसँग चाहिँ सम्बन्धित छ होइन, त्यसपछि अब सभाको भूमिका र समितिको सभापतिको भूमिका पनि एकदमै जिम्मेवारपूर्वक उहाँले निर्वाह गर्नु पर्यो। र एउटा विषयमा चाहिँ भनौँ नि विभिन्न समितिमा छलफल हुने र विभिन्न प्रकारको निर्देशन प्रदान गर्ने काम भयो भने चाहिँ त्यसले चाहिँ अनियमितता मात्रै प्रकट गर्दछ, काम कार्यले चाहिँ भनौँ नकारात्मक प्रभाव पार्ने हुन्छ। त्यसमा चाहिँ संसदीय समिति, संसदीय समितिका सभापति एवं सभामुखले चाहिँ धेरै ध्यान दिनुपर्ने अवस्था रहन्छ।
यहाँले संसदीय समितिहरूको क्षेत्राधिकारको कुरा उठाइरहँदा अर्को पनि विषय के रहेको छ भने एउटै विधेयक लामो समयसम्म संसदीय समितिमा अड्किने, झण्डै दुई तीन वर्षसम्म नै अड्किने, निर्क्योल र निष्कर्ष उन्मुख हुन नसक्ने विगतको दृष्टान्त पनि रहेको छ। कार्यतालिका बनाएर अथवा कुनै एउटा, हुन त अब त्यसमा छलफल त्यसै गरी कानूनको सान्दर्भिकता र छलफलको आवश्यकता अनुसार नै हुने हुन्छ होला, तर विगतमा एउटै ऐन निर्माण अथवा छलफलको अन्तिम टुङ्गो लगाउन पनि, संसदीय समितिबाट पारित गर्न पनि वर्षौं लाग्ने गरेको जुन विगतको अवस्था थियो, यसलाई सुधार गर्न कुनै नयाँ किसिमको अभ्यास गर्न सकिन्छ कि के छ?
होइन, मैले भने विगतमा चाहिँ धेरै जस्तो समय चाहिँ हाम्रो चाहिँ भनौँ नि मिलिजुली सरकार गठन भयो, त्यहाँ चाहिँ विभिन्न स्वार्थ समूहहरू थिए, उनीहरू आफ्नो स्वार्थ अनुसार अगाडि बढ्दाखेरि सबै चाहिँ भनौँ झमेलाहरू आएको हो, यी सबै तपाईँहरूको समस्याहरू आएको हो। तर चाहिँ भनौँ नि अब अहिले त एकल सरकार गठन भएको छ, एकल पार्टीको सरकार, त्यसले गर्दाखेरि समितिमा पनि उहाँहरूकै बहुमतै कायम रहन्छ र निस्वार्थ ढङ्गले उहाँहरूले आफ्नो काम कार्य अगाडि बढाउने हो भने पुरानो परिपाटीलाई हामीले निश्चय पनि अनदेखा गरेर अगाडि बढ्न सक्छौँ र त्यो समितिमा विधेयकहरू धेरै समय अड्केर बस्ने कार्य पनि रहँदैन। अरे कुनै विधेयक चाहिँ भनौँ नि संसदले नचाहे अनुसारको छ भने त्यो सरकारले फिर्ता लिएर जानुपर्ने हुन्छ र सहज ढङ्गले आएको चाहिँ जुन विधेयकहरू छ त्यो सहजै ढङ्गले अगाडि बढेर जान्छ।
अहिले एउटा विषय निकै चर्चामा पनि रहेको छ, संसदको काम भनेको कानून बनाउने हो, विकासका वाचा गर्ने होइन भनेर। तर हाम्रो राजनीतिक चरित्र र प्रवृत्ति विगतदेखि नै के देखिएको छ भने सरकारले प्रभावकारी काम गर्न नसकेको अवस्थामा आफ्ना प्रतिनिधिहरूसँग विकासका आशा अपेक्षा जनताले राख्ने परिपाटी पनि देखिएको थियो। अहिले पनि निर्वाचनको समयमा विकासका प्रतिबद्धताहरू गरिएका छन्, जबकि नियमन त संसदले सरकार लाई कार्य सञ्चालनका लागि आवश्यक पर्ने कानून निर्माण गर्ने र सरकारले कानूनको यथोचित कार्यान्वयन गर्दै जनतालाई सेवा प्रवाह प्रभावकारी ढंगले पुर्याउने भन्ने मान्यता रहेको छ। तर अहिले पनि अब कता कति के सुनिन्छ भने अब यो संसदको कार्य के हो, त्यसै गरी सरकारले गर्ने कार्य के हो, यसमा एउटा स्पष्टता हुनुपर्छ, सांसदहरूले विकासका वाचा धेरै गर्नु हुँदैन भन्ने कुराहरू पनि अहिले सतहमा आएका छन्, चर्चामा आएका छन्। यस्ता विषयहरूलाई अरि परिपक्व ढंगले अगाडि बढाउन चाहिँ कसरी अगाडि बढ्नु पर्ला, यो विषयलाई यहाँले कसरी हेर्नु भएको छ हाम्रो परिवेशमा?
होइन हाम्रो परिवेशमा हो यहाँहरूले भनेको कुरो निश्चय पनि सत्य हो कि एउटा चाहिँ सांसदलाई चाहिँ भनौँ नि अब एउटा विकास सांसदको रूपमा चाहिँ हामीले हेर्ने गरेको थियौँ र सांसदहरूले पनि अब त्यतिखेर आफ्नो मत सङ्कलन गर्नको लागि मत प्रभावित गर्नको लागि जताभावी चाहिँ विकासको चाहिँ अनावश्यक वाचाहरू दिइरहेको थिए तर यो पटकको निर्वाचन चाहिँ भनौँ नि हेर्ने हो भने अपवाद स्वरूप कहीँ त्यस्तो घटनाहरू घट्या होला अन्यथा चाहिँ के भन्दाखेरि अहिले चाहिँ एकजना नेताको नाम र पार्टीको चुनाव चिन्हले मात्रै तपाईँको यो निर्वाचन सम्पन्न भएको छ उम्मेदवार को हो भन्नेसम्म मतदाताहरूलाई चाहिँ यकिन भएन त्यही पनि यति भनौँ झन्डै झन्डै जिटिआईको बहुमत उहाँले लिएर आउनु भएको छ त्यस्तो अवस्थामा सांसदहरूलाई पनि राम्रो ज्ञान के छ भन्दाखेरि विकासमा चाहिँ हाम्रो कुनै भूमिका रहँदैन भन्ने थाहा छ र मतदाताहरूले पनि त्यो विषयमा चाहिँ अनुभूति लिइसके कि सांसदहरूले चाहिँ भनौँ विकास गर्ने होइन तर पनि के भन्दाखेरि सरकारको नीतिगत कुराहरू निर्माण हुने कार्यमा चाहिँ उहाँहरूको भूमिका रहन्छ आफ्नो जिल्लाको आवश्यकताहरू नीतिमा पार्ने हो सांसदले स्वयं गएर विकासको कार्य गर्ने होइन र जुन राम्रो थाल्ने के भएको छ भन्दाखेरि अहिले भनौँ नि समूहगत रूपमा चाहिँ जुन सामान्य प्रधानमन्त्रीज्यूबाट सांसदहरूलाई बोलाएर ती प्रत्येक क्षेत्रका चाहिँ सांसदहरूलाई बोलाएर चाहिँ उहाँहरूको आवश्यकता के छ उहाँहरूको क्षेत्रको आवश्यकता के हो जिल्लाको आवश्यकता के छ सरकारले के गर्नुपर्छ भनेर जुन छलफल गर्नुभएको छ त्यसले पनि मलाई लाग्छ सरकारको आउने नीति तथा कार्यक्रममा चाहिँ उहाँहरूले राखेका कुरा चाहिँ अवश्य पनि समेटिने छन्।
अहिले अब प्रतिपक्षी दलहरूको भूमिका केही कमजोर हुने हो कि भन्ने विश्लेषण पनि भइरहँदा अब संसदीय परिपाटीलाई परिपक्व बनाउनका लागि खबरदारी गर्नका लागि विपक्षी प्रतिपक्षी दलहरूको पनि भूमिका महत्वपूर्ण हुन्छ। हामी कार्यक्रमको अन्त्यमा पनि आइसकेका छौं, विपक्षी दलहरूको भूमिका के कस्तो हुनुपर्छ अति नै छोटकरीमा बताइदिनुहोस् न।
होइन, विपक्षी दलको भूमिका चाहिँ के भन्दाखेरि सरकारले गलत गरेको छ भने त्यसलाई भन्न सक्नु पर्यो र ठिक कार्यमा चाहिँ भनौँ नि उहाँहरूले प्रभावकारी ढङ्गले अगाडि बढिरहनु भएको छ भने अनावश्यक त्यसमा बाधा खडा गर्नु भएन अर्थात् आफ्नो भूमिका चाहिँ उहाँहरूले सकारात्मक ढङ्गले अगाडि बढाउनु पर्यो।
हुन्छ, यहाँको महत्वपूर्ण समय र विचारका लागि धेरै धेरै धन्यवाद। आजको अन्तरसंवादमा हामीले संसदीय प्रभावकारिताबारे केन्द्रित भएर संघीय संसद सचिवालयका पूर्व महासचिव सूर्यकिरण गुरूङसँग कुराकानी गर्यौं। प्रविधिमा साथ दिनुहुने शंकर भण्डारीलाई धन्यवाद। तपाईँको दिन शुभ रहोस्। हवस्त, नमस्कार।